रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। काठमाडौँ उपत्यकामा 2540 जना सहित हिजो देशभर 4364 जनामा कोरोना संक्रमण पुष्टि। 12 जनाको मृत्यु। विभिन्न स्थानबाट काठमाडौँ उपत्यका भित्रिएका मानिसहरूलाई 2 हप्तासम्म क्वारेन्टीनमा बसेर मात्र काममा फर्कन स्वास्थ्य मन्त्रालयको आग्रह। कोरोना भाइरसका कारण चिनिया भूभागमा रोकिएका व्यापारिक सामग्री नेपाल ल्याउन कूटनीतिक पहल भइरहेको परराष्ट्र मन्त्री प्रदीप गेवालीको भनाई। आगामी वर्ष सन् 2021मा नेपालको आर्थिक वृद्धि 0.6% रहने विश्व ब्याङ्कको प्रक्षेपण। र विश्वभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या 80 लाख नाग्यो। संक्रमणको दोस्रो लहर शुरू भएको युरोपेली मुलुकमा संक्रमण दर तीव्र रूपले बढ्दो। हिजो देशभर एकै दिन 4364 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर 18473 जनामा पीसीआर परीक्षण गर्दा 1561 महिला र 2803 जना पुरूषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यो सँगै हालसम्म कोरोना संक्रमितको संख्या 98617 पुगेको डाक्टर गौतमले जानकारी दिनुभयो। काठमाडौँ जिल्लामा मात्र हिजो 799 महिला र 1286 पुरूष गरी हालसम्मकै धेरै संख्या 2085 जनामा संक्रमण पुष्टि भएको छ। यस्तै ललितपुरमा 320 र भक्तपुरमा 135 जना सहित काठमाडौँ उपत्यकामा 2540 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। हिजो थप 2675 जना कोरोना संक्रमण निको भएसँगै हालसम्म संक्रमण निको हुनेको संख्या 71343 पुगेको छ। कोरोना संक्रमणका कारण हिजो थप 12 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या 590 पुगेको डाक्टर गौतमले जानकारी दिनुभयो। संक्रमणका कारण काठमाडौँ र चितवनमा 3-3 जना, सुनसरी, धनुषा, भक्तपुर, ललितपुर, कास्की र सुर्खेतमा 1-1 जनाको मृत्यु भएको छ। देशभर 75 जिल्लामा हाल 26684 जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितहरूमध्ये 14967 जना होम आइसोलेशन र 11717 जना संस्थागत आइसोलेशनमा छन्। गम्भीर लक्षण भएका 235 जना आईसीयू र 42 जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले काठमाडौँ उपत्यकामा संक्रमण दर तीव्र वृद्धि भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरू पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले काठमाडौँ एक हप्ता अवधिभित्रै 10,000 बढ़ी संक्रमित भेटिएकाले विभिन्न स्थानबाट उपत्यका भित्रिएका मानिसहरूले 2 हप्तासम्म क्वारेन्टीनमा बसेर मात्र काममा फर्कन आग्रह गर्नुभयो।
काठमाडौँमा एक हप्ताभित्र नै 10,000 बढीमा कोरोना संक्रमण देखिएको छ। निषेधाज्ञा खुलेसकै काठमाडौँ भित्रको बजारमा मानिसहरूको चहल पहल बढ़िरहेको छ, तर स्वास्थ्य सुरक्षाका मापदण्डहरू पूरा पालन नगरिएको कारण यो संख्या वात्तै बढ़ेको देखिन्छ। विभिन्न ठाउँबाट काठमाडौँ भित्रिएका मानिसहरू कम्तीमा 2 हप्तासम्म क्वारेन्टीनमा बसेर मात्र आफ्नो काममा फर्कने मापदण्ड भए पनि खासै सो मापदण्ड पालन गरेको पाइएको छैन। त्यसैले सावधानी अपनाउन अनुरोध गरिँदै आएको छ।
मन्त्रालयले कोरोना संक्रमण फैलन नदिन हरेक व्यक्तिले आफ्ना क्षेत्रबाट जिम्मेवार र संवेदनशील हुन आग्रह गरेको छ। अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीका मागका सम्बन्धमा सरकारी वार्ता टोली र उहाँका प्रतिनिधिबीच हिजो वार्ता भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा दुवै टोलीबीच हिजो भएको वार्ता सकारात्मक रहेको शिक्षा मन्त्रालयका प्रतिनिधिले जनाएका छन्। सरकारी टोलीमा सहसचिव डाक्टर गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डाक्टर दिलीप शर्मा सहभागी हुनुहुन्थ्यो। चिकित्सा शिक्षा सेवा सुधारका लागि भन्दै डाक्टर केसीले भदौ 29 गते जुम्लाबाट अनशन शुरू गर्नुभएको थियो। डाक्टर केसीको जीवन रक्षाको माग गर्दै मुलुकका विभिन्न क्षेत्रमा प्रदर्शनहरू भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले चिकित्सा क्षेत्रको समग्र सुधारको माग राखी अनशनमा रहनुभएका प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ। पार्टी अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर जबरा र डाक्टर प्रकाश चन्द्र लोहनी बीचको बैठकले वार्ता तत्काल निष्कर्षमा पुर्याएर सहमति गर्न आग्रह गरेको हो। बैठकले जिल्लामा पार्टी समायोजनको समय यही असोज 29 गतेसम्म बढ़ाउने, केन्द्रीय कार्य समिति विस्तार गर्ने र तीव्र गतिमा संगठन निर्माणमा लाग्ने निर्णय पनि गरेको छ। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले कोविड 19 का कारण चिनिया भूभागमा रोकिएका व्यापारिक सामग्री नेपाल ल्याउन कूटनीतिक पहल भइरहेको बताउनु भएको छ। मन्त्री गेवालीले रसुवागढ़ी क्षेत्रको अवलोकन गर्ने क्रममा हिजो स्थानीय जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई टिमुरेमा सम्बोधन गर्नुहुँदै सीमा क्षेत्रमा आइपर्ने तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि आफूले स्थलगत रूपमा सीमा क्षेत्रको भ्रमण गरेको बताउनुभयो। उहाँले रसुवागढ़ी नाका व्यवस्थापन अन्तर्गत टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको समेत स्थलगत अवलोकन गरी कार्य प्रगतिका बारेमा जानकारी लिनुभएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले जानकारी दिनुभयो। भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने छिटो छरितो कार्य सम्पादन गरी राष्ट्र सेवकको भूमिका निर्वाह गर्न आफ्ना मातहतका कर्मचारीलाई आग्रह गर्नुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले बढ़दो महिला हिंसा हत्या बलात्कार लगायतका जघन्य अपराधका घटना नियन्त्रण गर्न सरकारले राष्ट्रिय सामाजिक जागरण अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको छ। कोविड 19 निर्देशक समितिको भर्चुअल बैठकमा उहाँले सामाजिक अपराधका घटनाको न्याय सम्पादनमा ढिलाइ हुन नदिन अनुसन्धानमा प्रहरीको कामलाई प्रभावकारी बनाउने विषयमा पनि अन्तर मन्त्रालय बीच सघन छलफल भइरहेको बताउनुभयो। लुम्बिनी प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा गुरू योजनाको टुंगो नलाग्दासम्म जग्गा किनबेच तथा अतिक्रमण रोक्न मुख्यमन्त्री शंकर पोखरेलले निर्देशन दिनुभएको छ। प्रदेशको राजधानी र नामाकरणपछि मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कर्मचारीलाई निर्देशन दिनुहुँदै उहाँले अब गुरू योजनाको टुंगो नलाग्दासम्म नयाँ घर पनि बन्न रोक्नुपर्ने बताउनुभयो। प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव प्रदेशसभामा पेश गर्दा नै मुख्यमन्त्री कार्यालयले पत्राचार गर्दै जग्गा किनबेच र कित्ता काठमा रोक लगाएको थियो। अब दाङको राप्ती गाउँपालिका गढ़वा गाउँपालिकाको ओडा नम्बर 1, 2 र 3 तथा अर्घाकाँचीको सीतगंगा नगरपालिकाको ओडा नम्बर 8 र 9 जग्गाको किनबेच र कित्ताकाट गर्न पाइने छैन। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भेरी अस्पताल नेपालगंजका लेखा अधिकृत सहित 11 जना विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको छ। लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अपरेटर अरूणराज खनाल, लेखापाल इन्द्रबहादुर खत्री, सहलेखापाल पैम बहादुर खत्रीको मेलेमतोमा आर्थिक वर्ष 2076-77 लागि सेवा प्रदायक फर्म तथा पसलबाट 19,13,070 रूपियाँ बराबरको नगद र जिन्सीली भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ। आयोगले नेपालगंजका व्यवसायीहरू शाहिद हुसेन हलवाई, पूर्णिमा भण्डारी, दिपेन्द्र अग्रवाल, राजेन्द्र कुमार सुनी, सुदीप रिजाल, इजामुद्दीन खा, अब्दुल अली अन्सारी, पंकज कुमार श्रेष्ठ, कमालुद्दीन मुकेरी र अविनाश कुमार अग्रवाल विरूद्ध बिगो दावी गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो। सरकारी कर्मचारीलाई गैर कानूनी रूपमा घुस दिएको पाइएपछि आयोगले कर्मचारी सहित व्यवसायी विरूद्ध समेत विशेष अदालतमा बिगो बमोजिमको कार्यवाहीको माग गर्दै मुद्दा दायर गरेको हो। नुवाकोटको विदुर नगरपालिकाले गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी रसुवागढ़ी सड़क आयोजना अन्तर्गत पिपलटार ढुंगे खण्डको मुआवजा दिन आग्रह गरेको छ। सरकारका प्रवक्ता प्रदीप गेवाली मार्फत प्रधानमन्त्रीलाई पत्र पठाउँदै नगरपालिकाले राष्ट्रिय गौरवको आयोजनाको निर्माणको मुआवजामा भेदभाव नगर्न आग्रह गरेको हो। गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी रसुवागढ़ी सड़क र रसुवागढ़ी नाका निरीक्षणका लागि पुग्नुभएका परराष्ट्र मन्त्री गेवालीले त्यस विषयमा प्रधानमन्त्रीसँग नै भेटेर गहन छलफल गरिने बताउनु उहाँले त्रिदेशीय सड़क भएकाले यसको धेरै महत्व रहेको जनाउनुहुँदै सरकार समस्यासँग भागेर होइन समाधान गरेर निर्माणलाई पूर्णता दिने पक्षमा रहेको समेत उल्लेख गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल र साइप्रस बीच कूटनीतिक सम्बन्ध कायम भएको 40 वर्ष पूरा भएको अवसरमा सभामुख अग्निप्रसाद सापकोटा र साइप्रसका प्रतिनिधि सभाका अध्यक्ष डिमेट्रिस सिलौरिस बीच शुभकामना आदान प्रदान भएको छ। उहाँहरू बीच हिजो भएको टेलिफोन सम्वादका क्रममा सभामुख सापकोटाले कूटनीतिक सम्बन्धको 40 वर्षगाँठका अवसरमा साइप्रसका समकक्षीलाई बधाई ज्ञापन गर्नुहुँदै दुई देश बीच आपसी विश्वासका आधारमा सुमधुर सम्बन्ध रहेको बताउनुभयो। सभामुख सापकोटाले साइप्रसले नेपाली विद्यार्थीलाई अध्ययनको अवसर सृजना गरेको र कोविड 19 का बेला साइप्रसमा रहेका नेपालीलाई सहयोग र संरक्षण प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो। सम्वादका क्रममा साइप्रसको प्रतिनिधि सभाका अध्यक्ष डेमेट्रिस सिलौरिसले नेपालबाट औपचारिक प्राप्त भएपछि सरकार सरकारबीच समन्वयका आधारमा कामदार लैजाने प्रक्रिया अघि बढ़ाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। चाडपर्वलाई ध्यानमा राखी कुलेखानी जलविद्युत आयोजनाबाट नियमित उत्पादन हुँदै आएको दैनिक 106 मेगावाट विद्युतलाई निरन्तरता दिइने भएको छ। चाडपर्वमा उपभोक्ताको बढ़दो मागलाई ध्यानमा राखेर 106 मेगावाट विद्युत उत्पादनलाई निरन्तरता दिइने कुलेखानी जलविद्युत प्रथम आयोजनाले जनाएको छ। बागमती प्रदेशको मकवानपुरमा स्थापित आयोजनाको कुलेखानी प्रथमबाट 60, दोस्रोबाट 32 र तेस्रोबाट 14 गरी कुल 106 मेगावाट विद्युत नियमित उत्पादन हुँदै आएको छ। नेपाल विद्युत प्राधिकरणको निर्देशानुसार आयोजनाको नियमित विद्युत उत्पादनलाई निरन्तरता दिइने कुलेखानी प्रथम आयोजनाका प्रमुख धीरेन्द्र चौधरीले बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले मौसम अनुसारको विद्युतमा खपत गडबड़ भइरहने हुँदा उत्पादनमा कटौती हुने गरेकाले अबदेखि पूर्ण क्षमता अनुसार विद्युत उत्पादन हुने पनि उहाँले जानकारी दिनुभयो। जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहिने शंख हराएको चार वर्षपछि भेटिएको छ। तीन दिन अघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा चन्दननाथ नगरपालिका दशबोहरा गाउँ जुम्लाको खोलापानी स्थित एक ओडार मुनि राखिएको अवस्थामा दाहिने शंख फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो। 2073 मंगिर 11 गते चन्दननाथ मन्दिरबाट एक शंखसहित 21 थान मूर्ति चोरी भएका थिए। नेपाल प्रगतिशील प्राध्यापक संगठन र राष्ट्रिय प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणमा संलग्न दोषीलाई कार्यवाहीको माग गरेका छन्। प्रशासनले आक्रमण गर्ने दोषीलाई तीन दिनसम्म पनि कार्यवाहीको दायरामा ल्याउन नसकेको भन्दै प्रगतिशील प्राध्यापक संगठन र राष्ट्रिय प्राध्यापक संगठनले हिजो त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै त्रिभुवन विश्वविद्यालय प्रशासन र सरकारको ध्यान आकर्षण गराएको छ। उप प्राध्यापक चलाउनेलाई मंगलबार बिहान कार्यालय जाने क्रममा अज्ञात उहाँले आक्रमण गर्दा खुट्टा भाँचिनुका साथै शरीरका विभिन्न ठाउँमा चोटपटक लागेपछि उहाँको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। काठमाडौँबाट साँखु हुँदै मेलम्ची जोड्ने मनमोहन मार्गको हिजो शिलान्यास गरिएको छ। पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले हिजो काठमाडौँ र सिन्धुपाल्चोकको सिमाना नाङ्ले भारेमा उक्त सड़कको शिलान्यास गर्नुभयो। मेलम्चीबाट बाहुने पार्टी फर्केश्वर हुँदै साँखुबाट जाँदा छोटो दूरी माने काठमाडौँ आउन सकिने हुँदा मेलम्ची भेगका धेरै जनताले यही बाटो प्रयोग गर्दै आएका छन्। लामो समयसम्म मरमत नहुँदा यो सड़क जीर्ण भई दुर्घटनाको जोखिम बढ़ेको थियो। वर्षातका कारण तीन महिनादेखि अवरूद्ध बाजुराको मार्तडी कोल्टी सड़क खण्ड सञ्चालनमा आएको छ। असारको पहिलो सातादेखि अवरूद्ध भएको सड़क वर्षा कम भएसँगै भत्केका ठाउँमा मरमत गरेपछि सञ्चालनमा आएको बढ़ीमालिका नगरपालिका सातका वड़ा अध्यक्षले बताउनुभयो। सड़क सञ्चालन भएपछि उत्तरी क्षेत्रका स्थानीय तह तथा हुम्ला र मुगुका वासिन्दालाई आवत जावत र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको स्थानीयले बताएका छन्। काठमाडौँ उपत्यका सहित देशभर कोरोना संक्रमण तीव्र रूपले बढ़िरहेको छ। नजिकिँदै गएका चाडपर्वसँगै बढ़दो चहल पहल र जमघटले कोरोना संक्रमणको जोखिम अझै बढ़न सक्ने भन्दै थप सतर्कता अपनाउन जनस्वास्थ्यविदहरूले आग्रह गरेका छन्। संवाददाता बालिका मादेनको रिपोर्ट।
आफन्तसँगको भेटघाट र जमघटका साथ उत्साहपूर्वक मनाइने दशैं तिहार यसपटक भने कोरोना संक्रमणको त्राससँगै मनाउनु पर्ने परिस्थिति निर्माण भएको छ। नजिकिँदै गरेको चाडसँगै बढ़दो चहल पहल र शहरदेखि गाउँघरसम्मको आवत जावतले संक्रमण बढ़ने जोखिम उच्च रहेको जनस्वास्थ्यविदहरू बताउँछन्। देशको कुल संक्रमित मध्ये 50% भन्दा बढ़ी संक्रमित काठमाडौँ उपत्यकामै भेटिएका छन्। विगतमा दशैं तिहारका बेला काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या लाखौं हुने गरेको थियो। यसपटक पनि ठूलो संख्यामा उपत्यकाबाट बाहिरिनेको संख्या भयो भने उच्च जोखिममा रहेको उपत्यकाका संक्रमितहरूबाट संक्रमण कम तथा शून्य भएका स्थानमा पनि संक्रमण फैलने जोखिम उत्तिकै छ। चाडपर्वमा एकदेखि अर्को स्थानमा जाने, समूहमा जमघट गरी रमाइलो गर्ने जस्ता क्रियाकलापले संक्रमण वृद्धि हुने खतरा रहेको हुँदा सुरक्षित र व्यवस्थित रूपमा चाड मनाउन सुझाव दिनुहुन्छ शुक्रराज ट्रफिकल तथा सर्वरोग अस्पतालका क्लिनिकल रिसर्च संयोजक डाक्टर शेरबहादुर फुन।
कोरोनाको जुन संक्रमण छ एक ठाउँबाट अर्को ठाउँमा जाने जोखिम अत्यन्तै देखिन्छ। टिका टालो गर्ने कुरा भन्ने कुरा चाहिँ अब घरभित्र कोठामा गरिन्छ र त्यहाँ अत्यधिक मान्छेहरू लाइन बसिरहेको देखिन्छ। त्यो नगरिकन चाहिँ पालै पालो व्यवस्थित गर्ने अनि कोठाभित्र होइन कि बरन्डा या बाहिरतिर गऱ्यो भने अझ सुरक्षित हुन्छ। हात साबुन पानी धोएर मात्र अनि मास्क लगाई खाने बेलामा धेरै भेला भएर कुराकानी हाँस्ने गफ गर्ने नगरिकन फर्मालिटी भनौँ कुरा गर्न सक्छौँ। विभिन्न खेल खेल्ने रमाइलो गर्ने नाचगान गर्ने त्यसलाई पनि हामीले गर्नु हुँदैन।
लकडाउन तथा निषेधाज्ञा अन्त्य भएसँगै दैनिक संक्रमित हुनेको संख्या र मृत्युदरमा समेत वृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ। लकडाउन हुँदाको मितिसम्म देशभर 5,577 रहेको सक्रिय संक्रमितको संख्या हाल 25,000 नागिसकेको छ भने मृत्यु हुनेको संख्या पनि 40 बढेर 578 बढी पुगेको छ। 25,000 भन्दा बढी सक्रिय संक्रमित थपिए देशका उपचारका स्रोत साधनले धान्न नसक्ने समेत स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जो जहाँ छौ त्यही रहेर सुरक्षित भई प्रविधिको अधिकतम प्रयोग गरी चाड मनाउन सबैमा आग्रह गर्नुहुन्छ।
सकेसम्म यात्रा नगरौं, प्रविधिहरूको प्रयोग गरौं, फोनको प्रयोग गरौं, भर्चुअल माध्यमबाट आशीर्वाद लिने कामहरू गरौं, यो वर्ष पुरानै पहिले भएका सर सामग्रीहरूबाटै व्यवस्था गर्ने गरी गरौं। हाम्रो व्यवहारमा सुधार भएन भने संक्रमणको अवस्था अझ जोखिमपूर्ण अवस्थातिर जान सक्छ भन्ने हाम्रो विश्लेषण छ। ठूलो क्षति बिहोर्नुपर्ने अवस्थाहरू आउन सक्छ। यो क्रमलाई रोक्न यो सबै हाम्रो सबैको व्यवहारमा निर्भर गर्छन्। स्वास्थ्यका मापदण्डहरूलाई पालना गर्नुपर्ने कुराहरू गर्दै गयो भने संक्रमण रोक्न सकिन्छ, जुन मात्रै हामीसँग आजका नीतिमा भएको विकल्प हो।
फैलन्दो संक्रमणको जोखिमका बीच आफू पनि सुरक्षित रहे आफ्ना परिवार र समाजलाई समेत सुरक्षित राख्ने गरी दशैं तिहार र छठ जस्ता पर्व मनाउन सके, अर्को वर्ष विगतमा झै रमाइलो गर्न पाइएला भन्ने कुरामा हामी सबै सचेत र सतर्क बनौं। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
जिल्ला सुरक्षा समिति पर्साले चाडपर्व नजिकीयसँगै शक्तिपीठहरूमा सामान्य नित्य पूजा बाहेक अन्य गतिविधि निषेध गर्ने निर्णय गरेको छ। धार्मिक आस्थामा आस्न आउने गरी शक्तिपीठहरूमा नित्य पूजा अर्चना मात्रै गर्ने वीरगंजको गढवामाई, बिन्दवासिनी, वीरतामाई, नगवा लगायतका शक्तिपीठ तथा मन्दिरहरूमा बलि निषेध गर्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनुभयो। सार्वजनिक स्थल, चोक, बाटोमा दुर्गा पूजाको झाँकी गर्न नपाउने र वीरगंज बजारको मुख्य क्षेत्रमा फूलपातीको दिनदेखि नवमीको दिनसम्म सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाइने निर्णय गरेको छ। प्रहरी प्रधान कार्यालयले पोशाक दुरूपयोग नगर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ। कार्यालयले विभिन्न चलचित्र, टेलिचलचित्र, सांगीतिक, श्रव्य दृश्य, टिकटक लगायत टेलिभिजन तथा स्टेज कार्यक्रममा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दुरूपयोग भइरहेको तर्फ ध्यान आकर्षण भएको जनाएको छ। प्रहरी प्रधान कार्यालयले हिजो एक विज्ञप्ति जारी गरी प्रहरी पोशाक प्रयोग गर्नु पूर्व प्रहरी प्रधान कार्यालयको जनसम्पर्क तथा प्रचार प्रसार इकाईमा पोशाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधानबारे सूचित गरेको छ। बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट गरेको आरोपमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिराहाको नवराज गाउँपालिका पाँचका 20 सन्तोष यादव रहेको प्रहरीले जनाएको छ। नेपाल भारत सीमा क्षेत्र नजिक सिराहाको ठाडीमा लुकी छिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। भारतको बिहार विधानसभाको चुनावका कारण नेपाल भारत सीमा क्षेत्रमा थप कडाई गरिएको छ। भारतको बिहारमा आज हुन लागेको विधानसभाको चुनावलाई मध्यनजर गर्दै दुवै देशका सुरक्षा अधिकारीको बैठकले सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या 80,00,000 नागेको छ। पछिल्लो समय दोस्रो लहर शुरू भएको युरोपेली मुलुकहरूमा सक्रिय संक्रमितको संख्या तीव्र रूपले बढ़ेको छ। गत 24 घण्टामा युरोपभर 101,693 जना संक्रमित फेला परेका छन्। फ्रान्समा 18,129, बेलायतमा 14,162, रसियामा 11,115 संक्रमित थपिएको कोरोना सम्बन्धी तथ्याङ्क अध्यावधिक गरिरहेको संस्था वर्ल्डमिटरले जनाएको छ। छिमेकी मुलुक भारतमा गत 24 घण्टामा 70,800 बढ़ी संक्रमित थपिएका छन् भने 1,000 संक्रमितको मृत्यु भएको छ। उता अमेरिकामा गत 24 घण्टामा 54,000 बढ़ी संक्रमित थपिएका छन् भने 880 जनाको मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या 10,66,300 नागेको छ। कोरोना भाइरस सम्बन्धी तथ्याङ्क राख्दै आएको वर्ल्ड मिटरका अनुसार हालसम्म विश्वभर 3,67,35,000 बढ़ी संक्रमित भएका छन् भने 2,76,30,000 बढ़ी संक्रमित संक्रमण मुक्त भएका छन्। अमेरिकाको मेसिगन राज्यका गवर्नर ग्रेचेन विटमरलाई अपहरण गरी पदबाट हटाउने योजनालाई अमेरिकी गुप्तचर निकाय एफबीआईले विफल पारेको छ। गवर्नर विटमरले कोरोना भाइरसको संक्रमण रोक्न कड़ा प्रावधानहरू लागू गरेपछि मेसिगन राज्यमा उहाँको तीव्र विरोध भएको थियो। अधिकारीहरूका अनुसार 6 पुरूषहरूले अपहरणको योजना बनाएका र अपहरणपछि गवर्नर ग्रेचेनमाथि देशद्रोहको अभियोग लगाउने उनीहरूको योजना रहेको थियो। यसैबीच गवर्नर ग्रेचेनले मेसिगनमा घृणा र हिंसालाई कुनै स्थान नरहेको बताउनु भएको छ। एफबीआईले 6 योजनाकारहरू सहित 16 हिरासतमा लिई कार्यवाही अघि बढ़ाएको बीबीसीले जनाएको छ।
विश्व बैंकले सन् 2021 नेपालको आर्थिक वृद्धि दर 0.6% मात्र हुने प्रक्षेपण गरेको छ। कोविड लकडाउनले आर्थिक गतिविधिमा विशेष गरी पर्यटन क्षेत्रमा पुर्याएको अवरोधका कारण सन् 2020 0.2% र सन् 2021 0.6% मात्रै वृद्धि दर हासिल हुने विश्व बैंकले अनुमान गरेको हो। विश्व बैंकले दक्षिण एसियाली अर्थतन्त्रबारे एउटा प्रतिवेदन सार्वजनिक गर्दै यस वर्ष दक्षिण एसियाली अर्थतन्त्र हालसम्मकै खराब अवस्थामा जाने प्रक्षेपण गरेको छ। पछिल्ला 5 वर्षहरूमा लगातार वार्षिक 6% हाराहारीमा रहेको दक्षिण एसियाको आर्थिक संकुचन दर सन् 2020 7.7% संकुचित हुने आकलनसहित प्रतिवेदनले दक्षिण एसियाभरि अपेक्षा गरिएको भन्दा निकै तीव्र आर्थिक गिरावट हुने प्रक्षेपण गरेको छ। सन् 2021 भने क्षेत्रीय वृद्धि 4.5 रहने विश्व बैंकको अनुमान छ। यस महामारीले अर्थतन्त्रमा पारेको प्रभाव र त्यसले नेपालभरिका मानिसको जीविकोपार्जनमा पारेको असरले अनौपचारिक कामदार र सामाजिक सुरक्षा र सहायतामा नसमेटिएका मानिसहरूलाई सबैभन्दा गम्भीर असर पर्ने विश्व बैंकबाट औल्याइएको छ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अंकले घटेको छ। लगातार उकालो लाग्दै आएको शेयर बजारमा साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से 11.34 बिन्दुले घटेर 1599.63 बिन्दुमा पुगेको छ। बिहीबार 2.90 अर्ब रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बागलुङका एक व्यवसायी माछा पालन तथा कुखुरा पालन व्यवसायबाट खर्च कटाएर मासिक 1,00,000 भन्दा बढ़ी आमदनी गर्न सफल हुनु भएको छ। बागलुङ नगरपालिका 3 कृषि गाउँका नारायण प्रसाद शर्मा माछा पालन तथा कुखुरा पालनबाट मासिक 1,00,000 बढ़ी आमदनी गर्न सफल हुनु भएको हो। 7 वर्ष अघि बाँझो जमिन र खेर गइरहेको पानी देखेर माछा पालन गर्ने सोच बनाई आफूले सञ्चालन गर्दै आएको कृषि फर्ममा हाल माछा पालन तथा कुखुरा पालनसँगै उखु र केरा खेती पनि गरिरहेको व्यवसायी नारायण प्रसाद शर्माले बताउनुभयो। यससँगै व्यवसायी शर्माले फर्म क्षेत्रमै रेस्टुरेन्ट पनि चलाइरहेको र त्यहाँ लोकल उत्पादनहरूको प्रवर्धन तथा बिक्री वितरण गर्दै आएको बताउनुभयो।
सुरेन्द्रमणि त्रिपाठी आर्थिक समाचारका साथमा अब खेल समाचार।
अखिल नेपाल फुटबल संघ एन्फाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। प्राप्त रिपोर्ट अनुसार एन्फाको स्टोरमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएको हो। कोरोना पुष्टि भएसँगै सम्बन्धित व्यक्तिलाई क्वारेन्टाइनमा पठाइएको एन्फाले जनाएको छ। कर्मचारीमा संक्रमण देखिएपछि एन्फा हेडक्वार्टर 3 दिन बन्द रहने भएको छ। एन्फा महासचिव इन्द्रमान तुलाधरले कर्मचारी संक्रमित भएको पुष्टि भएकाले केन्द्रीय कार्यालय 3 दिन बन्द राख्ने निर्णय भएको जानकारी दिनुभयो। स्टोरका कर्मचारीको सबैसँग सम्पर्क हुने भएकाले समेत केन्द्रीय कार्यालय बन्द राखिने एन्फाले जनाएको छ। यसअघि एन्फा अध्यक्ष कर्मासिंह शेर्पाका स्वकीय सचिव अनन्त घिमिरे कोरोनाबाट संक्रमित भएका थिए। स्वकीय सचिव घिमिरेको अवस्था सामान्य रहेको छ। विश्व च्याम्पियनशीप मुआथाई खेलाड़ी पलिस्ता कक्षपति बिहिबार नगदसहित सम्मानित भएकी छिन्। पलिस्तालाई अस्ट्रेलिया बस्दै आएका पूर्व खेलाड़ी एवं युवा व्यवसायी प्रफुल्ल श्रेष्ठको प्रायोजनमा सम्मान गरिएको हो। पलिस्ताले सन् 2019 को बैंककमा भएको 19 औं मुइथाई विश्व च्याम्पियनशीपमा स्वर्ण जितेकी थिइन्। 13 वर्षीय फलिस्ताले 30 केजी तौल समूहमा स्वर्ण जितेकी हुन्। फलिस्ताले नेपालमै विभिन्न समयमा भएको 3 फरक संस्करणको इन्डो नेपाल मुइथाईमा 3 स्वर्ण जितेकी थिइन्। नेपाल बक्सिङ संघले पूर्व बक्सिङ खेलाड़ी ओम प्रकाश शर्मालाई स्वास्थ्य उपचारका लागि बिहिबार आर्थिक सहयोग प्रदान गरेको छ। बक्सिङ संघका अध्यक्ष राम अवालेले शर्मालाई 75,105 रूपियाँ बराबरको चेक एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो। लामो समयदेखि उच्च रक्तचापबाट पीड़ित शर्मा 1 महिना अघि प्यारालाइसिसबाट थलिएका थिए। 5 पटकका राष्ट्रिय च्याम्पियनशीप शर्माले 2033 सालदेखि बक्सिङ खेल्न शुरू गरेका थिए। उनले भारतको मुम्बईमा भएको एसियन च्याम्पियनशीप लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज देशभर आंशिक बदलिरही, प्रदेश एकाएक दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14.5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 90%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:01 भयो भने सूर्यास्त भरे साँझ 5:41 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। काठमाडौँ उपत्यकामा 2540 जना सहित हिजो देशभर 4364 जनामा कोरोना संक्रमण पुष्टि, 12 जनाको मृत्यु। विभिन्न स्थानबाट काठमाडौँ उपत्यका भित्रिएका मानिसहरूलाई दुई हप्तासम्म क्वारेन्टिनमा बसेर मात्र काममा फर्कन स्वास्थ्य मन्त्रालयको आग्रह। कोरोना भाइरसका कारण चिनिया भूभागमा रोकिएका व्यापारिक सामग्री नेपाल ल्याउन कूटनीतिक पहल भइरहेको परराष्ट्र मन्त्री प्रदीप गेवालीको भनाई। आगामी वर्ष सन् 2021 नेपालको आर्थिक वृद्धि 0.6% रहने विश्व ब्याङ्कको प्रक्षेपण। र विश्वभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या 80 लाख नाग्यो। संक्रमणको दोस्रो लहर शुरू भएको युरोपेली मुलुकमा संक्रमण दर तीव्र रूपले बढ्दो। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।